नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। युवा पुस्ताको प्रदर्शनपछि अहिले राजनीतिक दलहरूमा रूपान्तरणको चर्चा चलिरहेको छ। खास गरी नेतृत्व हस्तान्तरण र कार्यशैली परिवर्तनका विषयमा राजनीतिक दलभित्र अहिले छलफल चलिरहेको छ। प्रमुख दलहरू अहिले पार्टी महाधिवेशनको तयारीमा समेत रहेका छन्। विघटित संसदको ठूलो दल नेपाली कांग्रेसले महाधिवेशन गर्ने भनेको छ, तर महाधिवेशनको विषय भने टुंग्याउन सकेको छैन। नेकपा एमाले आगामी मक्सिर 27, 28 र 29 पार्टीको 11 महाधिवेशन गर्दैछ। तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर गठित नेपाली कम्युनिष्ट पार्टीले कहिले कुन मोडालिटीमा महाधिवेशन गर्ने टुंग्याएको छैन। फागुन 21 गतेको निर्वाचन घोषणा भएपछि अहिले विभिन्न राजनीतिक दलहरू एउटै मोर्चामा आउनेदेखि दल परित्याग गरी नयाँ समूहमा अगाडि बढ़नेसम्मका गतिविधि राजनीतिक वृत्तमा देखा परिरहेका छन्। खासगरी परम्परागत दलमा आन्तरिक लोकतन्त्रको कमी, जवाफदेहिता र पारदर्शिताको अभ्यास कमजोर रहेका विषय पनि अहिले चर्चामा रहेका छन्। त्यस्तै नयाँ राजनीतिक दलमा भ्रष्ट विचार र सिद्धान्तको अभाव, अवसरवादी सोचका व्यक्तिको हावी लगायतका टीका टिप्पणीहरू पनि हुँदै आएका छन्। आजको अन्तरसंवादमा हामी वर्तमान समयमा राजनीतिक दलहरूको भूमिका, दलीय लोकतन्त्र र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा केन्द्रित भएर विश्लेषक नरेन्द्र जंग पिटरसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
युवा पुस्ताको प्रदर्शनपछि अब परम्परागत राजनीतिक दलहरूमा एक किसिमको सकस देखा परेको छ। खास गरी पुस्तान्तरण, नेतृत्व हस्तान्तरणका विषयहरू मूल रूपमा चर्चामा रहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र समाजवादी पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीभित्र जुन अहिले खास गरी नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय चर्चामा रहेको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ? हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
तपाईँले शुरूआतमा जे जे कुरा राख्नुभयो त्यो नै यथार्थका नजिक छन्। दोस्रो कुरा, युवा पुस्ता प्रदर्शन पछाडि पछाडि राजनीतिमा चिन्तन शैलीमा भूमिकामा नयाँ तरिकालाई दिवस भयो, तर त्यस पछाडि पनि राजनैतिक दलहरू
ती चाहिँ सोचहरूलाई चरित्रमा, भूमिकामा, व्यवहारमा ल्याएको जस्तो आभासहरू हुँदै छैन। अहिले कुरा सबैभन्दा सोचमा किन यस्तो भयो, कसरी भयो, युवाहरू किन जागृत भएर सडकमा आउनु पर्यो र नयाँ तरिकाका सरकारका गठनहरू कुन विधि, प्रक्रिया र कसरी भए भनेर सार्वजनिक बहस त्यति ज्यादा हुन सकेको छैन। अहिलेको राजनीतिक पार्टीभित्रमा सबैभन्दा ठुलो कुरा 20 वर्षको बीचमा गरेको आन्तरिक लोकतन्त्रको अभ्यास, यो भूमिका र सबै आएका दलहरूका करिब 14-15 सरकारले गरेका कामका बाइ प्रोडक्टको रूपमा आएको निराशाको प्रतिक्रिया थियो यो। त्यसलाई हल गर्ने, आफै प्रति समीक्षा गर्ने ठुला दलहरू अझै तयारहरू छैनन्। त्यसैको सन्दर्भमा अब इलेक्सन आउँदैछ, नयाँ गतिविधिहरू हुँदैछन्, पुराना न्यारेटिभलाई खारेज गरेर नयाँ न्यारेटिभ तयार गर्न खोजिँदैछ। केही दलहरू उत्तेजनाका अभिव्यक्तिहरू दिइरहेका छन्, कतिपय ठाउँमा टसलहरूको अवस्था देखिरहेछ। यो चिज भनेको समग्रमा नेपाली राजनीतिमा विश्वासको संकट भयो। विश्वासको संकट कहाँबाट भयो, त्यसका आधार बिन्दु के थिए भनेर सबै राजनीतिक दलहरूले अन्तर समीक्षा गर्नु पर्दछ। दोस्रो कुरा, नयाँ दलहरू पनि यति ज्यादा दर्ता भएका छन्, त्यसका कारण के हुन्? यी समग्रलाई एउटै डालोमा हाल्दाखेरि एउटा तस्विर बाहिर निस्किन्छ, त्यो हो विचारको राजनीति होइन सुविधाको राजनीति एउटा लिनु लिएको छ दोस्रो चाहिँ पक्ष राजनीतिलाई व्यवसाय बनाउने जुन खेलहरू भइरहेका छन् त्यसकै प्रतिक्रियाका रूपमा अहिलेका गतिविधिलाई हेर्दछु अब तपाईँको अर्को एउटा प्रश्नको केन्द्रमा जाउँ पार्टीहरूले लामो दिनदेखि आन्तरिक लोकतन्त्रको अभ्यास गरेनन् शीर्षस्थ नेतृत्वहरू आफूलाई नै शासक बनाएर पार्टीलाई हुकुम बनाउने कार्यकर्तालाई एउटा एउटा कस्तो भन्नुहुन्छ भने आदेश पालक समूहको रूपमा निर्माण गर्ने जुन आइरहेछ साँच्ची नै आउँदो महाधिवेशनहरू सबै पार्टीका महाधिवेशनहरू साँच्चीकै महाधिवेशन त हुन्छन् कि नेतृत्वको सोचलाई ठप्पा लगाउने एउटा थलो हुन्छन् यो एउटा सबैभन्दा चिन्ताको विषय सोच्नुपर्ने विषय कार्यकर्ताहरूले घोटलिनुपर्ने विषय यो आएको छ यो प्रश्न एउटा दलमा मात्रै नभइकन समग्र नेपाली राजनीतिको संस्कृति बनिसकेको छ
देशमा अब एक किसिमको राजनीतिक संक्रमण देखा परिरहेका बेला राजनीतिक दलहरू पार्टीगत रूपमा सुदृढ भएर निर्वाचनमा जानुपर्ने बेलामा आन्तरिक रूपमै रुमलिएका छन् अब यहाँले पनि भन्नुभयो कि राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको कमी छ भनेर यद्यपि समयानुकूल महाधिवेशन भएको देखिन्छ त्यसै गरी नेतृत्व चयन पनि सहमति वा निर्वाचनको माध्यमबाट भएको देखिन्छ तथा तथापि अहिलेको नेतृत्व राजनीतिक दलको शीर्ष नेतृत्वप्रति प्रश्नहरू उठि नै रहेका छन् त्यसै गरी अघि यहाँले भने जस्तो युवा पुरुषताको जुन प्रदर्शन भयो आन्दोलन भयो त्यसबाट केही पार सिक्नुपर्ने थियो सचिनुपर्ने थियो त्यो तत्कालका लागि अझै देखिएको छैन भनेर यहाँले भनिरहँदा उहाँहरूलाई नेतृत्वको लोभ छ अथवा अझै पनि केही गरौं भन्ने हुटुटी हो अथवा जुन उपलब्धि हासिल भएका छन् तिनलाई संस्थागत गर्न अझै बाँकी छ हाम्रै नेतृत्व चाहिन्छ भन्ने किसिमको सोच हावी भएको हो के लाग्छ यहाँलाई
सबैभन्दा कुरा संकेतले सन्देश दिन्छ त्यो सन्देश यो 20 वर्षको बीचमा अथवा 48 नै नेतृत्वमा रहेका नेतृत्वहरूले के काम गर्न बाँकी छ के चाहिँ गर्ने इच्छा छ के चाहिँ रोड म्याप हो र उहाँहरूको सपनाको नेपाल कस्तो हो उहाँहरूको सपनाको पार्टी कस्तो हो कुन विचार कुन व्यवहार कुन चाहिँ आदर्शलाई फेरि आफूले पूरा गर्न सकिएन अब चाहिँ गर्नुपर्ने मेरै जिम्मेवारीमा छ भनेर कुनै एउटा किसिमको श्वेत पत्रहरू उहाँहरूले ल्याएको देखिँदैन आत्मसमीक्षा गर्न नसक्ने किसिमको नेतृत्वले नयाँ आशा कसरी दिलाउन सक्दछ भन्न सकिन्छ सिद्धान्तमा रहेको विचारमा रहेको आदर्शमा रहेको को पार्टीहरूले मात्रै एउटा नेतृत्वहरू तय गर्न सक्छ महाधिवेशनमा नत्र भने महाधिवेशन के छ भने एउटा भिडको थलो हुने छ र त्यहाँ आग्रह उत्तेजना र भावनाहरू र समर्थनहरूका खेलहरू हुनेछन् र त्यो महाधिवेशनको हैसियत हुँदैन हरेक महाधिवेशनमा त विगतको समीक्षा आगतका योजना हुन्छन् विचार विषयमा गम्भीर किसिमका छलफल हुन्छन् ती विचारका प्रस्तुत नेतृत्वहरू पार्टीका नेतृत्वमा उनीहरू चयन हुन सक्छन् तिनै चाहिँ राष्ट्रका नेता बन्न सक्दछन् त्यस्ता किसिमका बहसहरू आउँदै गरेका महाधिवेशनमा मैले देखिराखेको छैन कुनै पनि पार्टीमा देखिरहेको छैन उत्तेजना आग्रह कुण्ठा प्रतिशोध हिजका साथीहरूलाई कसरी तह लगाउने पर पार्ने र कसरी कार्यकर्ताहरूमा गुटियार बनाउने कसरी कार्यकर्तालाई उत्तेजनामा ल्याउने त्यसैमा मात्रै केन्द्रित भएको देख्दछु त्यसो हुँदाखेरि महाधिवेशनको मूल मर्म विश्वास आस्था आदर्श राख्ला जस्तो तरिकाले संकेत अहिलेसम्म देखिराखेका छैन. भीड जम्मा गर्ने र लाल मोहर लगाएर बाहिर निक्लिने ठाउँ त कतै हुँदैन. यो प्रश्न सबैभन्दा जटिल छ.
हामी कुराकानीकै क्रममा रहेका छौं. आजको अन्तर सम्वादमा हामीले वर्तमान समयमा राजनैतिक दलहरूको भूमिका, दलीय लोकतन्त्र र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा केन्द्रित भएर राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरसँग कुराकानी गरिरहेका छौं. हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ. कतिपय कुरा त यहाँले पनि भनिसक्नु भएको छ राजनीतिक दल र तिनका महाधिवेशनका सन्दर्भमा. अब पछिल्लो समय निर्वाचनको घोषणा भइसकेपछि के पनि देखियो को छ भने एउटा पार्टीमा बसेर वर्षौंसम्म सेवा सुविधा अथवा भनौ अवसर लिने र फेरि त्यसबाट बाहिरिएर अर्को समूह गुटमा जानेर हामी नयाँ नेतृत्व दिन्छौं भन्ने परिपाटी पनि देखिएको छ. राजनीतिक पार्टी प्रणालीको अभ्यास भन्दा पनि व्यक्तिवादी सोच र स्वार्थ केन्द्रित सोच पनि अहिलेको राजनीतिमा हावी भयो भनेर विश्लेषण टीका टिप्पणी भइरहेको छ. यहाँले पनि अघि कुराकानीकै क्रममा स्वार्थलाई बढ़ी केन्द्रित गर्ने परिपाटी बढ़ेको छ पार्टी पंक्तिमा भन्नुभयो. अझ पछिल्लो समय त यो अझै बढ़ेको हो कि भन्ने पनि देखिन्छ. नयाँ वा पुराना सबै किसिमका दलभित्र यसलाई कसरी हेर्न सकिन्छ? जस्तो कि 134 वटा त राजनीतिक दल नै दर्ता भएको अवस्था छ. अघि यहाँले राजनीति निस्वार्थ रूपले भन्दा पनि सुविधाको हिसाबले राजनीतिलाई सोचिदिँदाखेरि समस्या भएको छ भनेर पनि भन्नुभएको थियो.
राजनीति जब व्यवसाय बन्छ, पार्टीहरू पसल बन्छन्, जब व्यवसाय फस्टाउन सक्दैन, सुक्न थाल्दछ, त्यसो भन्दाखेरि ग्राहकहरू तब भड्किन्छन्, त्यसपछि पसलेहरू पनि व्यापारीहरू पनि नयाँ तरिकाले सोच्न थाल्छन्. जब राजनीति सिद्धान्त आदर्श मूल्य र समाज सेवाको विषयको नेतृत्व गर्न सक्दैन, व्यवसाय भएपछि व्यवसाय कहाँबाट फस्टाउँछ भनेर चिन्तित पसलेहरू हुन्छन्, ग्राहकहरू तमासाहरू हेरिराखेका हुन्छन्, त्यसै बेलामा उल्लो पसल पल्लोमा सर्नु, सटर फेरेन्नु जस्तै किसिमको एकातर्फ हुन्छ भने लामा दिनदेखि राजनैतिक पार्टीमा रहेका, जेल खाएका, नेल खाएका, भूमिगत रहेका, जीवनलाई नै एउटा राजनैतिक आदर्शमा रहेकाहरूले पनि अहिले राजनीतिले उपभोक्तावादी कल्चर जब केही ल्यायो, राजनीतिक सुरक्षा पुरानै दलमा हुन सक्दैन कि? मूल नेतृत्वको नजरमा म चाहिँ एउटा विद्रोहीको रूपमा, असहमतिको रूपमा, उनको गुटियारको रूपमा रहँदिन कि? भनिसकेपछि राजनीतिक सुरक्षा खोज्नलाई ऊ अन्यन्त्र जान्छ. अर्को पक्ष तपाईँले भनिहाल्नुभयो 134 वटा पार्टी दर्ता भएका छन्, त्यो पनि एउटा पसल मात्रै हो र राजनीति व्यवसाय भएपछि त्यहाँ पनि चम्किहाल्ला कि भनेर त्यहाँ नयाँ पसलहरू खोलेका छन्. तेस्रो कुरा तपाईँले देखिहाल्नुहुन्छ, राजनीतिक दल त 134 वटा त खुले, तर ती दलहरू चुनावमा चाहिँ संयुक्त जान्छु भनेर एउटै चुनाव चिन्हमा पनि लिएर गएर अर्को नौटङ्की गर्दैछन्, किनभने उनीहरूलाई आफैलाई विश्वास छैन. नेपाली चुनाव पद्धतिमा एउटा समानुपातिक निर्वाचन शैली छ, एउटै चुनाव चिन्हबाट मत आइसकेपछि कतै समानुपातिकमा त हामी त जान त सक्दैनौ भनेर सबैभन्दा ठुलो लहर भन्दा नि लहर चलिराखेको छ. यो अवस्था नै अहिले 134 पार्टीका रहेका हुन् र अन्य पार्टीहरूमा पनि चुनावका पसल राखेका छन्, कसैले ट्रेडमार्कका रूपमा पार्टी अब काङ्ग्रेस काङ्ग्रेस रहेन, एमाले एमाले रहेन, माओवादी माओवादी रहेन, तर ती सबै चाहिँ के रहे त अब इतिहास का उपलब्धिलाई अहिले वर्तमानमा बजाउने पार्टीका चाहिँ पसल बनिसकेपछि ती ट्रेडमार्क भने क्या साइन बोर्डमा कसैले यहाँ यो पाइन्छ यो पाइन्छ यो पाइन्छ भनेर भन्छौँ नि हामीले, बरमजियाका पेडा भने जस्तै यो चिजहरू पनि यस्तै गइरहेका छन्. यहाँ सबैभन्दा ठुला कुरा सिद्धान्तहीन राजनीति भइसकेपछि राजनीतिक व्यवसाय हुन्छ, व्यवसाय चम्काउनलाई सबै पुरानै एउटै ठाउँमा बस्न सक्दैन, दुकानहरू तोडफोड हुन्छन्, भाइ भतिजाहरू अंश लाग्या जस्तै तरिकाले त्यो नयाँ भूमिकामा देखिनको लागि म पनि हुँ है भनेर परिचयको सङ्कट परेकाले पनि खोलिरहेका छन्। राजनीतिक राजनीतिक पसलवालाले नि खोलिराखेका छन्। समानुपातिकमा अब हाम्रै विगतका समानुपातिकको अभिज्ञता देख्यौँ नि हामीले, एक सिट पाएका मान्छेले पनि मन्त्री बनेका छन् हाम्रा। हामीले त संविधानलाई यति दुरुपयोग गऱ्यौँ यो 20 वर्षका बिचमा, जसले यी बाई प्रोडक्टहरू जन्मिए, निराशाका प्रतिकूल सडकमा आवाजहरू आए, तर पनि नेतृत्वहरू चेत्न सकेन र नयाँ चिजहरूले नयाँ हुनै नै सकेन। नयाँ हुनको लागि त नयाँ देखिनुपर्छ, नयाँ भूमिकामा उत्रिनुपर्छ, त्यो चिजहरू कम देखेको छ। राजनीतिक पसल हो यो, आयाराम गयारामहरूको समस्या भनेको राजनीतिक पसलको व्यापार कसरी चम्काउने र राजनीतिक सुरक्षा कसरी हुन्छ भन्नेमा हो।
नयाँ राजनीतिक दलहरू पनि प्रष्ट विचार सिद्धान्त लिएर आउन भन्दा पनि लोकप्रियवादमा बढ़ी विश्वास गरे भनेर अहिले टीका टिप्पणी चर्चा भइरहेको सुनिन आएको छ। अब जनतालाई बुझाउन भन्दा पनि जनतालाई कसरी आफूतर्फ आफूतिर आकर्षित गर्न सकिन्छ भन्ने रणनीतिमा बढ़ी केन्द्रित भए भनेर आरोप अथवा आलोचना पनि भइरहेको देखिन्छ। अब खास गरी वैकल्पिक र नयाँ शक्ति भनिएको जुन राजनीतिक परिपाटी छ यसलाई कसरी हेर्न सकिएला?
कुनै पनि शक्ति नयाँ शक्ति हुनलाई नयाँ शक्तिका आधार हुन्छन्। हावामा त कुनै पनि शक्ति हुँदैन। कुन विचारमा, कुन सिद्धान्तमा, कुन अभ्यासमा जाने एउटा चिज हो, प्रमाणित गर्नुपर्छ। लोकप्रियतावादको चाहिँ सबैभन्दा ठुलो आधार भनेको निराशाको प्रतिक्रिया।
केही प्राविधिक समस्या भएको छ, त्यहाँ रेडियो खुल्ला छ भने बन्द गरिदिने होला।
हेलो,
हुन्छ, अगाडि बढौँ, अगाडि बढौँ।
समस्या कस्तो छ भनेदेखि मेरो रेडियो खुला छैन, खुला छैन। दोस्रो कुरा चाहिँ के हो भने, लोकप्रिय राजनीति भनेको आवेग र उत्तेजनामा प्रतिक्रिया सिर्जना गर्ने, पुराना शक्तिहरूलाई गाली गर्ने र नयाँ किसिमका कुनै धारणाहरू दिन नसक्ने। केही त चाहियो नि सपना देखाउनलाई, सपना बचाउनलाई नयाँ किसिमका तर्कहरू त निर्माण गर्नु पर्यो नि, नयाँ विचारहरू पस्किनु पर्यो नि, त्यस अनुसारको इच्छा शक्ति भएको, नैतिक पुँजी भएको नेतृत्व बाहिर त दिनु पर्यो नि। आजको हरेक जिज्ञासुहरूले, तुलनात्मक अध्ययन गर्नेहरूले 5 वर्ष पहिला तिमीले के भूमिका निर्वाह गरिरहेका थियौ र 5 वर्ष पछाडि के भूमिकामा देखिँदैछौ भन्ने किसिमका विषय ल्याउँछन्। यो विषय वर्षको कुरा गरौँ, 20 वर्षका बिचमा हिजका नेतृत्वहरू नयाँ बनेर आउँदाखेरि के चाहिँ हिजो गरे, के चाहिँ गरेनन् त? इतिहास त हरेक मान्छेकोसँग इतिहाससँगै हेर्छ, इतिहास छोडौँ भने पनि छोडिन सकिँदैन। त्यो आफ्नै विषयमा सीमा समस्याहरू कहाँबाट आएका भनेर स्पष्ट गरेकाले रोड म्याप त बाहिर ल्याउनु पर्ने हुन्छ नि। नयाँ शक्तिसँग नयाँ शक्ति हुने आधार पेश गरेन र लोकप्रियता बादमा मात्रै फस्यो भनेदेखि ती चिजहरू के हुन सक्छन्, के हविगत हुन सक्छन् भनेर हामीले विश्वका धेरै कमेडियनहरू, धेरै खेलाडीहरू, धेरै कलाकारहरूले नेतृत्व गरेका पार्टीहरूको अभिगत अहिले हामीले विश्वमा देख्दैछौँ। लोकप्रियतावाद आधारलाई टिकाउनको लागि नैतिक पुँजी र इच्छा शक्ति नयाँ रोड म्यापका साथमा सबैले बाहिर ल्याउनु पर्ने हुन्छ। इतिहासको सबैले सर्वे समीक्षा गरिराखेका हुन्छन्। जनता लाई झुक्याउन सकिँदैन, केही दिन केही बेर अल्मल्याउन भनेदेखि त सकिन्छ। आग्रहका साथमा अर्कालाई गाली गरेर तपाईँ उत्तेजना र समर्थन लिनुहुन्छ भने त्यो अल्पमत हुन्छ, अल्प समयको लागि हुन्छ। त्यो नयाँ शक्तिहरू खरेको रूपमा हुन्छ, त्यो खरे कस्तो हुन्छ भने या त त्यो नदीमा बिग्नु गएर मिल्नुपर्छ, या त खरे सुक्नु पर्ने हुन्छ, नयाँ शक्ति हुनलाई नयाँ शक्तिका चेतनाका साथमा, भूमिकाका साथमा, नयाँ प्रतिबद्धताका साथमा, नयाँ विश्वासका साथमा आउनु पर्ने हुन्छ। त्यो चाहिँ चिजहरू कतिपय नयाँ शक्तिहरूमा मैले देखिरहेको छैन।
यहाँले भने जस्तै कतिपय विषयमा अब के पनि देखिएको छ भने प्रणालीलाई सुदृढ गर्न भन्दा व्यक्तिलाई बढी अब जोड़ दिइरहेको अवस्था हो कि कानून कार्यान्वयन लगायतका विषयलाई जोड़ दिन भन्दा व्यक्तिलाई नै बढी केन्द्रित गरेर राजनीति चर्चा गरिएको हो कि राजनीतिक चर्चा गरिएको हो कि भन्ने विषयहरू पनि रहेका छन्। यसलाई कसरी हेर्न सकिएला? धेरैले के भनिरहनु भएको छ भने हामीले प्रणालीलाई सुदृढ़ बनायौं भने भोलि कुनै पनि व्यक्ति त्यो ठाउँमा आउँदा प्रणालीले नै काम गर्छ, व्यक्ति त्यति ठूलो विषय हुन जाँदैन भनेर पनि विश्लेषण भएको सुनिन्छ। यथार्थमा हाम्रो राजनीति कतातर्फ छ?
म एउटा प्रसंग, इतिहासको प्रसंगलाई जोडेर तपाईँको यो विषयलाई भन्न चाहन्छु। 25 जनवरी 1950 भारतीय संविधानका निर्माता डाक्टर बाबा साहब अम्बेडकरले भन्नुभएको थियो पत्रकारको सामुमा, संविधान कस्तो बन्यो भनेर। त्यस बेला उहाँको सटिक जवाब आजको लागि सान्दर्भिक हुन्छ। संविधान कस्तो बन्यो प्रमुख कुरा होइन, संविधानलाई प्रयोग कसले कुन नियतले कसरी गर्दछ त्यसैका आधारमा विषयलाई हेर्नुपर्ने हुन्छ। यदि गलत मान्छेका हातमा राम्रो संविधान गयो भने तानाशाह फासिस्ट तयार गर्छ, सत्ताको केन्द्रीकरण गर्दछ र आफूलाई नयाँ शासकको रूपमा देखाउँछ, नयाँ राजाको रूपमा उसले लिएर आउँछ। यदि साँच्चै नै डेमोक्रेट मानिसहरूले यसलाई प्रयोग गर्यो भने संसारको सबभन्दा उच्चतम संविधान हुन्छ। आज हाम्रा जे घटनाहरू घटे संविधानकै आधारमा टेकेर आफूलाई गलत क्रियाकलाप गरे, देश डेमोक्रेसी चाहिँ क्लेप्टोक्रेसीमा फेरियो, आशा निराशामा फेरिए र देशबाट लाखौं युवाहरू निराशिएर पलायन भए र कल कारखाना केही पनि रहेन, सम्पत्ति राज्यको सम्पत्ति हामीले अपराध गर्नलाई चाहिँ हुन्छ भन्ने किसिमको विश्वास भयो, न्यायका दुईटा मानक रहे। त्यसपछि अपराधीहरू राजनीतिक पार्टीमा गइसकेपछि ड्राई क्लिनर धोबी धुलाई भइसकेपछि उनीहरू सफा देखिए, त्यसका परिणामहरू चाहिँ आज हामीले देख्यौँ। त्यो हुँदाखेरि कहिले कहिले संविधान बनेर मात्रै पनि हुँदो रहेछ, एउटा व्यक्ति आदर्शका साथमा वर्षौं जेल बसेका, वर्षौं भूमिगत रहेका, लामो राजनीतिक पृष्ठभूमि भएका मान्छेहरू पनि सत्तामा पुगेपछि भ्रष्ट हुँदा रहेछन्। सत्तामा बसेपछि राम्रा मान्छेलाई पनि ध्वस्त गर्ने ठूलो पाचन शक्ति हुँदो रहेछ। त्यसो हुँदाखेरि व्यक्तिमाथि विश्वास गरेर व्यक्ति कुन बेला के हुन सक्छ भन्ने किसिमका कुरा हामीले अध्ययन गर्नुपर्ने हुन्छ। दोस्रो पक्ष चाहिँ के छ भने उसँग इतिहास हिँड्छ, आवेगले इतिहास त छोपिन चाहन्छ, अर्कालाई गाली गरेपछि म ठिक हुन्छु भन्ने मनोविज्ञान त रहन्छ। कतिपय मानिसहरू व्यक्ति केन्द्रित राजनीति गर्दाखेरि त्यसले त झन खतरा चाहिँ उत्पन्न हुन्छ। व्यक्ति कुनै बेला बिरामी हुन सक्छ, मर्न सक्छ, बिग्रिन सक्दछ, त्यो लोभ लालचमा फस्न सक्दछ, यी सबै चिज हुन सक्छ व्यक्तिमा। तर व्यक्तिलाई बाँध्ने त उसको पार्टीको भित्रको, उस संस्थाको भित्रको, देशको संविधानहरूले र समाज जागृत समाजले, जागृत मिडियाले उसलाई चाहिँ कन्ट्रोल गर्ने हो नि। त्यसो हुँदाखेरि व्यक्ति केन्द्रित संविधान पार्टीहरू ती भनेको अल्पकाललाई हुन्छन्, उसका अपराधसँग नै तिनीहरूको संगठन पनि सजिजानुपर्ने हुन्छ, आवेगसँगै त्यही चरित्र निर्माण हुन्छ त्यो कार्यकर्ता।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले वर्तमान समयमा राजनैतिक दलहरूको भूमिका, दलीय लोकतन्त्र र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा केन्द्रित भएर राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।